तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार अक्टोबर 12 2025। विषय के पाप रोग र मृत्यु साँचो हो। स्वर्णपाठ युहन्ना। म तिमीहरूलाई सत्य भन्छु, जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछन् जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेछु। ख्रिस्त येशु। उत्तरदायी पढाइ फिलिपी। आफ्नो जीवनमा ख्रिस्त येशुले जस्तै सोच र गर। ख्रिस्त आफै हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो। उनी परमेश्वर बराबरी हुनुहुन्थ्यो, तर उहाँले परमेश्वरसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति जय मान्नु भएन। भयो र मानव हुन जन्मनु भयो अनि सेवक हुनुभयो। भनुन् माझ्या प्रियानो, जसे भूमि प्रत्यक्ष असतानाश नहुए, तर आता दूर असतानाश सुद्धा आज्ञा पाता तसे बितिने कापत तुमचे धारण पुनः न्यासाठी कार्य करीत राहा। परमेश्वरले तिमीहरूमा काम गर्नुहुँदैछ। उहाँलाई केले खुसी पार्छ त्यो गर्नु? उहाँले नै सहायता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ, अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ। कुनै गनगन वा बहस नगरी सबै काम गर, तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष परिपूर्ण परमेश्वरका निष्कलङ्कित नानीहरू। पाठ शेरमन बाइबलबाट मत्ती। येशु सारा सहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभागारहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो। मत्ती। येशूले आफ्ना 12 चेलाहरूलाई बोलाउनुभयो। उहाँले दुष्टात्माहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो। येशूले यी 12 प्रेरितहरूलाई आज्ञा दिनुभयो, रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवनमा ल्याऊ, कुष्ठ रोगीहरूको उपचार गर, मानिसहरूबाट भूत धपाऊ, म तिमीहरूलाई सित्तैमा यी शक्तिहरू दिन्छु, यसर्थ सित्तैमा तिनीहरूलाई सघाऊ। लुगा। येशू पवित्र आत्माको शक्ति लिएर गालिलमा फर्कनु भयो। गालिलभरि उहाँको बारेमा समाचारहरू फैलियो। गालिलको कफरनहूम भन्ने सहरमा येशू जानुभयो। उहाँले विश्रामको दिन मानिसहरूलाई शिक्षा दिनुभयो। तिनीहरू येशूको शिक्षामा छक्क पर्थे कारण उहाँ अधिकारसित सिकाउनुहुन्थ्यो। सभागरमा एकजना दुष्ट आत्मा लागेको मानिस थियो। त्यो मानिस ठुलो स्वरमा चिच्यायो, हे नासरतको येशू, हामीबाट तपाईँ के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईँ यहाँ आउन सक्नु भएको हो? म तपाईँलाई जान्दछु, परमेश्वरका एक पवित्र जन। तर येशूले त्यो दुष्टात्मालाई हकार्नु भयो, चुप लाग, यो मानिसदेखि निस्किहाल। त्यो दुष्ट आत्माले मानिसहरूकै अघि पट्टि त्यो मानिसलाई भुइँमा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडिदियो। सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिशील दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नुहुन्छ, औ यिनीहरू पनि निस्किहाल्छन्। त्यसपछि त्यस इलाकाको प्रत्येक ठाउँमा येशूको कीर्ति फैलियो। येशूले सभाघर छाड्नुभयो। उहाँ सिमोनको घरमा जानुभयो। सिमोनको सासु कडा ज्वरोले सिकिस्त बिमारी थिइन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे। येशु तिनको नजिक जानुभयो अनि ज्वरोलाई हट्ने आज्ञा दिनुभयो। ज्वरो झर्कै हरायो। तब तिनी उठिन् अनि तिनीहरूको सेवामा लागिन्। लुगा। जब एकपल्ट येशु एउटा सहरमा हुनुहुन्थ्यो, त्यहाँ एउटा शरीर कुरीले पीडित मानिस पनि थियो। जब त्यसले येशूलाई देख्यो, उहाँ अघि निहुरिएर विन्ती गर्न लाग्यो, हे प्रभु, मलाई निको पारिदिनुहोस्। म जान्दछु तपाईँले चाहनुभयो भने मलाई जाती पार्नु सक्नुहुन्छ। येशूले भन्नुभयो, म तिमीलाई निको पार्न चाहन्छु, निको हो। त्यसपछि उहाँले त्यस मानिसलाई छुनुभयो, झट्टै कुरोले छोड्यो। लुगा। येशु यरिहो सहर भएर जाँदै हुनुहुन्थ्यो। यरिकोमा एकजना झक्कै नभएको मानिस बस्थे। तिनी महसुल उठाउने हाकिम हो भनवान मानिस थिए। तिनी येशुको हुन भनी हेर्न चाहन्थे। अरू मानिसहरू पनि त्यहाँ उहाँलाई हेर्न चाहन्थे। झक्कै एकदमै पुर्खो मानिस थिए अनि उनले मानिसहरूको भिडमा येशुलाई देख्न सक्ने थिएनन्। अनि येशु आउँदै गरेको ठाउँ पुग्नु तिनी अघि दौडे। तिनी नेभाराको रुखमा चढे जहाँबाट तिनले येशुलाई देख्न सक्थे। जब येशु त्यो ठाउँमा आइपुग्नुभयो, उहाँले झक्कैलाई रुखमाथि देख्नुभयो। उहाँले तिनलाई भन्नुभयो, झक्कै झट्टै तल ओर्लेर, आज म तिम्रो घरमा बास बस्नुपर्छ। त्यसपछि झक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशूलाई स्वागत गर्न पाउँदा खुबै खुसी भए। सबै मानिसहरूले यो देखो, तिनीहरू येशु भन्दै विरोध गर्न लागे। हेर येशु कस्ता मानिससँग बस्न जानु हुँदैन, झक्कै पापी हो। झक्कैले प्रभुलाई भन्यो, म असल काम गर्न चाहन्छु, म गरिबहरूलाई मेरो आधा सम्पत्ति दिनेछु, अनि यदि मैले कसैले ठगेको छु भने तिनीहरूलाई चार गुणा अधिक दिनेछु। येशूले भन्नुभयो, यो मानिस असल हो, निश्चय नै यी अब्राहमको परिवारको हुनुपर्छ। आज झक्कै आफ्नो पापहरूबाट मुक्त भएको छ। मानिसको पुत्र हराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको छ। लुगा। त्यसपछि प्रभु येशूले 72 जना मानिसहरूलाई छान्नुभयो। उहाँले तिनीहरूलाई दुई दुई जनाको दल बनाए। आफू जुन जुन सहर र ठाउँहरू जान चाहनुहुन्थ्यो, ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो। येशूले भन्नुभयो, फसल त धेरै छ, तर खेतालाहरू कम्ती छन्। यसर्थ फसलका प्रभुलाई प्रार्थना गर, ताकि उहाँले आवश्यकता अनुसार खेतालाहरू पठाउन सकुन्। जब ती 70 जना मानिसहरू फर्केर आए, तिनीहरू खुबै खुसी थिए। तिनीहरूले भने, हे प्रभु, जब तपाईँको नाउँ हामीले आदेश दियो, बुथहरूले पनि हाम्रो आज्ञा माने। येशूले तिनीहरूलाई भन्नुभयो, मैले शैतानलाई स्वर्गबाट बिजुली चम्के जय खसिरहेको देखे। सुन, मैले तिमीहरूलाई सापहरू र बिच्छीहरूलाई कुल्चने शक्ति दिएको छु। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि अधिकार दिएको छु, अनि कसैले तिमीहरूलाई हानि पुर्याउने छैन। तर ती आत्माहरू तिमीहरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुसी हुनु हुँदैन। बरु तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भने तिमीहरू खुसी हौ। म त्यसपछि येशूलाई पवित्र आत्माले अत्यन्त खुसी बनायो। उहाँले भन्नुभयो, हे पिता, स्वर्ग र पृथ्वीका परम प्रभु, म तपाईँलाई धन्यवाद चढाउँछु। म तपाईँको प्रशंसा गर्छु कि बुद्धिमान र समझदार मानिसहरूबाट तपाईँले यी कुराहरू लुकाएर राख्नु भएको छ। तर तपाईँले यी कुराहरू ती बालकहरू सरहका सरल मानिसहरूमा देखाइदिनुभयो। हो पिता, तपाईँले यसो गर्नुभयो किनभने त्यो तपाईँको रुचि थियो। मत्ती 11 चेलाहरू गालिल गए। येशूले भन्नुभएको डाँडामा तिनीहरू पुगे। चेलाहरूले येशूलाई डाँडामाथि देखे। तिनीहरूले येशूको उपासना गरे। तर अर्को शङ्का थियो। येशूले तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीका सारा अधिकार मलाई दिएको छ। यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा दियो। जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एन्डीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य भौतिक जीवनको विश्वास र सपनाबाट पूर्ण रूपमा अलग दिव्य जीवन हो, जसले आध्यात्मिक समझ र सम्पूर्ण पृथ्वीमा मानिसको प्रभुत्वको चेतना प्रकट गर्दछ। यो बुझाइले त्रुटिलाई बाहिर निकाल्छ र बिरामीहरूलाई निको पार्छ, र यसको साथ तपाईँ अधिकार भएको व्यक्तिको रूपमा बोल्न सक्नुहुन्छ। महान उदाहरण जस्तै उपचारकर्ताले रोगसँग त्यसमाथि अधिकार भएको व्यक्तिको रूपमा बोल्नु पर्छ। आत्मालाई भौतिक इन्द्रियहरूको झुटा प्रमाणहरूमाथि प्रभुत्व जमाउन र मृत्युदर र रोगमाथि आफ्नो दाबी जोड दिन छोड्नु पर्छ। येशूले एउटै आत्माद्वारा आफ्नो काम गर्नुभयो। उहाँले भन्नुभयो, मेरो पिता अहिलेसम्म काम गर्नुहुन्छ र म पनि काम गर्छु। उहाँले सुसमाचारका पुस्तकहरूबाट सिक्न सकिनेसम्म कहिले रोगको वर्णन गर्नुभएन, तर उहाँले रोग निको पार्नुभयो। मानव निर्मित सिद्धान्तहरू कमजोर हुँदै गइरहेका छन्। समस्याको समयमा तिनीहरू बलियो भएका छैनन्। ख्रिस्त शक्तिबाट मुक्त भएर तिनीहरूले ख्रिस्टका सिद्धान्तहरू वा अनुग्रहका चमत्कारहरूलाई कसरी चित्रण गर्न सक्छन्? ख्रिस्टियन उपचारको सम्भावनालाई अस्वीकार गर्दा ख्रिस्टियन धर्मले त्यो तत्त्वलाई नै लुट्छ, जसले यसलाई ईश्वरीय शक्ति र पहिलो शताब्दीमा यसको आश्चर्यजनक र अतुलनीय सफलता दियो। भौतिक प्रतिरोधमाथि आध्यात्मिक शक्तिको श्रेष्ठतामा विश्वास गर्ने ईश्वरीय अधिकार छ। दुःख, पाप, मृत्युका विश्वासहरू अवास्तविक छन्। जब दिव्य विज्ञानलाई विश्वव्यापी रूपमा बुझिन्छ, तब मानिसमाथि तिनीहरूको कुनै शक्ति हुने छैन, किनकि मानिस अमर छ र ईश्वरीय अधिकारद्वारा बाँच्दछ। म यहाँ मेरा पाठकहरूका लागि दिव्य मनको नियम र पदार्थ र स्वच्छताको कथित नियमहरूको उदाहरणात्मक रूपक प्रस्तुत गर्दछु। एउटा रूपक जसमा क्रिस्टियन विज्ञानको बिन्तीले बिरामीहरूलाई निको पार्छ। मानव अदालतमा मुद्दा चलिरहेको बेला एउटा मानसिक मुद्दाको सुनवाई भइरहेको छ। एकजना मानिसलाई कलेजोको गुनासो गरेको आरोप लगाइएको छ। बिरामी महसुस गर्छ, सोच विचार गर्छ र मुद्दा सुरु हुन्छ। व्यक्तिगत भावनावादी हो, मर्त्य मानिस प्रतिवादी हो, झूठा विश्वास व्यक्तिगत भावनाको लागि वकी हो, मर्त्य मन मटेरिया मेडिका शरीर रचना शरीर विज्ञान सम्मोहन ईर्ष्या लोभ र कृतज्ञताले जुरी गठन गर्दछ। अदालतको उभाइ सुख दर्शकहरूले भरिएको छ र न्यायाधीश मेडिसिन बेन्चमा छन्। न्यायाधीश मेडिसिन पुग्छन् र ठुलो गम्भीरताका साथ मोर्टल माइन्ड्सको निर्णायक मण्डललाई सम्बोधन गर्छन्। उनी अपराधको विश्लेषण गर्छन्, दबाई समीक्षा गर्छन् र कलेजो उजुरीसँग सम्बन्धित कानुनको व्याख्या गर्छन्। उनको निष्कर्ष यो हो कि प्रकृतिको नियमले रोगलाई हत्यारा बनाउँछ। कडा कर्तव्यको पालनामा उनको माननीय न्यायाधीश मेडिसिनले निर्णायक मण्डललाई क्रिस्चियन विज्ञानको तर्कहीन गैर क्रिस्चियन सुझावहरूले आफ्नो निर्णयलाई विकृत हुन नदिन आग्रह गर्छन्। त्यस्ता मामिलाहरूमा निर्णायक मण्डलले मर्त्य मानिस विरुद्धको व्यक्तिगत भावनाको प्रमाणलाई मात्र ध्यान दिनुपर्छ। न्यायाधीश अगाडि बढ्दै जाँदा कैदी बेचैन हुन्छ, उसको निलो अनुहार डरले फिक्का हुन्छ र निराशा र मृत्युको झलक त्यसमा स्थिर हुन्छ। मुद्दा निर्णायक मण्डललाई दिइन्छ, छोटो परामर्श हुन्छ र निर्णायक मण्डलले पहिलो डिग्रीमा कलेजो उजुरीको दोषीको फैसला फिर्ता गर्छ। दिव्य प्रेमको पखेटामा छिटो एउटा सन्देश छ, मृत्युदण्ड ढिलाइ गर, कैदी दोषी छैन, जेलको आँगन आतङ्कले भरिन्छ। कोही भन्छन् यो कानुन र न्यायको विपरीत हो, अरू भन्छन् ख्रिस्टको कानुनले हाम्रा कानुनहरूलाई उसिनेको छ, हामी ख्रिस्टलाई पछ्यौ। आशा र विजयले प्रज्वलित वकिलको गम्भीर आँखामाथितिर हेर्छ। त्यसपछि क्रिस्चियन विज्ञान अचानक सर्वोच्च न्यायाधिकरणतिर फर्कन्छ र बचाउको लागि तर्क खोल्छ। बारमा कैदीलाई अन्यायपूर्ण रूपमा सजाय सुनाइएको छ, उसको मुद्दा एक त्रासदी थियो र नैतिक रूपमा अवैध छ। मर्त्य मानिससँग मुद्दामा उचित सल्लाह छैन, त्यसो भए यस मुद्दामा माननीय न्यायाधीश मेडिसिनको के अधिकार क्षेत्र थियो? उहाँलाई म बाइबलको भाषामा भन्न सक्छु, के तपाईँ कानुन अनुसार न्याय गर्न बस्नुहुन्छ र कानुन विपरीत प्रहार गर्न आदेश दिनुहुन्छ? कैदीले समर्पण गर्न सक्ने एकमात्र अधिकार क्षेत्र सत्य जीवन र प्रेम हो। यदि तिनीहरूले उसलाई दोषी ठहराउँदैनन् भने न त न्यायाधीश मेडिसिनले उसलाई दोषी ठहराउनेछ, र म अनुरोध गर्दछु कि कैदीलाई त्यो स्वतन्त्रतामा पुनर्स्थापित गरियोस् जसबाट उसलाई अन्यायपूर्वक वञ्चित गरिएको छ। त्यसपछि क्रिस्चियन साइन्सका वकिलले सर्वोच्च कानुन पुस्तक बाइबलबाट मानव अधिकार सम्बन्धी केही अंशहरू पढेर सुनाए, जसमा उनले बाइबल ब्ल्याक स्टोन भन्दा राम्रो अधिकार भएको टिप्पणी गरे। हामी मानिसलाई हाम्रो स्वरूपमा हाम्रो समानतामा बनाऊ र तिनीहरूलाई प्रभुत्व प्राप्त होस्। हेर, म तिमीलाई शत्रुको सबै शक्तिमाथि शक्ति दिन्छु र कुनै पनि कुराले तिमीलाई कुनै पनि हालतमा हानि पुर्याउने छैन। यदि कसैले मेरो वचन पालन गर्छ भने उसले कहिले मृत्यु देख्ने छैन। यहाँ बचाउ पक्षका वकिलले बहस समाप्त गरे र सर्वोच्च अदालतका प्रधान न्यायाधीशले सौम्य र प्रभावशाली उपस्थितिका साथ सबै कानुन र प्रमाणहरू बुझ्दै र परिभाषित गर्दै आफ्नो विधान पुस्तक बाइबलबाट व्याख्या गरे कि कुनै पनि तथाकथित कानुन ज जसले पाप बाहेक अरू कुनै पनि कुरालाई दण्ड दिने प्रतिज्ञा गर्दछ शून्य र अमान्य छ। आध्यात्मिक इन्द्रियहरूको निर्णायक मण्डलले तुरुन्तै फैसलामा सहमति जनायो र आत्माको विशाल दर्शक कक्षभरि दोषी छैन भन्ने नारा गुन्जियो। त्यसपछि कैदी पुनर्जन्मी बलियो स्वतन्त्र भएर उठ्यो। हामीले याद गर्यौं जब उसले आफ्नो सल्लाह क्रिस्टियन साइन्ससँग हात मिलायो सबै सुस्थता र दुर्बलता गायब भएको थियो। उसको रूप ठाडो र आज्ञाकारी थियो। उसको अनुहार स्वास्थ्य र खुसीले चम्किरहेको थियो। दिव्य प्रेमले डरलाई हटाएको थियो। मर्त्यो मानिस अब बिरामी र जेलमा छैन, अगाडि बढ्यो। उसको खुट्टा पहाडहरूमा सुन्दर थियो जस्तै जसले शुभ समाचार ल्याउँछ। दिव्य विज्ञानमा जहाँ प्रार्थनाहरू मानसिक हुन्छन् सबैले समस्याहरूमा उपस्थित सहयोगको रूपमा परमेश्वरलाई उपभोग गर्न सक्छन्। प्रेम यसको अनुकूलन र दानहरूमा निष्पक्ष र विश्वव्यापी छ। यो खुला स्रोत हो जसले कराउँछ हो तिर्खाउने हरेक पानीमा। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।